नमस्कार छ तपाईँलाई मेरो पोडकास्ट ओम सर्वे भन्तु सिखिन सुखिनको यो तेस्रो श्रृङ्खला तेस्रो पार्टमा पुगिसकेका छौँ। तेस्रो श्रृङ्खलाको यो दोस्रो एपिसोडमा आज मैले नेपालको जनसङ्ख्या र नेपालको तथ्याङ्कको आधारमा नेपालको रूपरेखा कस्तो हुन्छ र हामीले कसरी अगाडि बढ्नुपर्छ भनेर ल्याएको छु। तपाईँले सुनिदिनुहुन्छ भन्ने मैले आशा लिएको छु। हस्ते नमस्ते। अहिले नेपालको जनसङ्ख्या हेर्ने हो भने 2,91,64,578 पुगेको छ, जो पहिलेभन्दा केही बढेको पाइएको छ। र एउटा यो जनसङ्ख्याको एउटा राम्रो पोइन्ट के छ भन्दाखेरि अहिलेको जनसङ्ख्याको अहिले अन्यलिङ्गीलाई पनि काउन्ट गरेको छ। मैले मेरो पहिलेको एपिसोडमा पनि भनेको थिएँ कसरी सुपरिवेक्षक भएर मैले जनगणनामा भाग लिएको थिएँ भन्ने कुरा मैले त्यहाँ तपाईँहरूलाई भनेको थिएँ। अहिले चाहिँ अन्यलिङ्गी 0.01% चाहिँ अन्यलिङ्गी भनेर 2,928 चाहिँ अन्यलिङ्गी भनेर आफूलाई भन्न सक्नुभएको छ। यो एउटा राम्रो पोइन्ट हो किनभने उहाँहरूले आफ्नो LGBTIQ आफू केमा पढ्छु भनेर भन्न सक्नु भनेको एउटा महत्त्वपूर्ण चिज हो होइन। एउटा जनचेतनाको लेभल बढेको मात्रा पाउन सकिन्छ। अब जनघनत्व हेर्ने हो भने 2078 हेर्ने हो भने 198 जना/km² पाइन्छ पहाडतिर होइन। यो भनौँ न 198 जना/km² बसेको पाइन्छ भन्दाखेरि, र तराईमा हेर्ने हो भने 460 जना/km² 1 वर्ग किलोमिटर एरियामा 460 जना बसेको पाएको छ। भनेपछि हिमालमा चाहिँ 34 जना/km². यसले चाहिँ के जनाउँछ भन्दाखेरि धेरै जनभन्दा धेरै मानिस चाहिँ तराईमा बसिरहेछन्। यसले अहिले तत्काल फाइदा गरे पनि नेपालको तराई 15% छ, जब त्योभन्दा धेरै भूभाग पहाड छ। पहाडमा त्यत्रो एरियामा पनि एकदम कम जनसङ्ख्या बस्नु र त्यसको भूप्रयोग नगर्नु पछि यो चाहिँ भविष्यमा चाहिँ नेपाललाई समस्या पर्न सक्छ। यसलाई चाहिँ विचार गरेर नेपालले नयाँ नीति र रणनीति लिनुपर्छ भन्ने मलाई लाग्छ। जस्तै जनघनत्व नै हेर्ने हो भने तराईमा पहिले 53.  कति थियो भन्दाखेरि हिमालमा 6.08 रहेको 6.08 थियो भने अहिले पहिले 6.73 थियो भने अहिले 6.08 छ। पहाडमा पहिले 43.01 थियो भने अहिले घटेर 40.31 भएको छ। पहिले तराईमा 50.27% थियो भने अहिले बढेर 53.61 भएको छ। होइन त्यति पर्सेन्ट पपुलेसन त्यहाँ बस्दैछन्, 53.16% पपुलेसन चाहिँ तराईमा बसिरहेछन्, जब 40.31% मात्र पहाडमा छन्। किन पहाडबाट जनसङ्ख्या चाहिँ तराईतिर धेरै झरिरहेछन्, के को लागि? त्यसलाई हामीले त्यहाँ रोक्न सकेनौँ भने भोलि के हुन्छ भन्दा तराईको जनघनत्व एकदम बढ्ने र त्यो हाम्रो एकदम सुन्दर पहाडमा चाहिँ कुनै इन्फ्रास्ट्रक्चर नबन्ने होइन। किनभने हाम्रो आधीभन्दा बढी युवा त विदेश नै पलायन गरेको पनि यहाँ भेटिन्छ होइन। अरू कुरा भनेको जनसङ्ख्याले अर्को के डाटा देखाएको छ भन्दाखेरि 15-59 वर्षसम्मका जसलाई सक्रिय समूह मानिन्छ त्यसको जनसङ्ख्या अहिले नेपालमा एकदम बढी छ, 61.96% होइन 61.96% छ। 14-भन्दा कमीका 27.83 छन् भने 60-भन्दा वृद्ध 10.21% छ। यसलाई सर हेर्दा के बुझिन्छ भन्दाखेरि अहिले 61.96% यस्तो सक्रिय जमात हुँदा पनि नेपाल विकास हुन सकेन भने भोलिको 10 वर्ष पछाडि यो तथ्याङ्क घट्नेछ। 61.96 15-59 वर्षसम्मका वृद्धमा पुग्नेछन् होइन, 15-20 वर्ष पछाडि। 15-20 वर्षसम्ममा हामीले विकास गर्न सकेनौँ भने त्यतिखेर अहिले 14 भन्दा कमीको 27.83 त्यतिखेरको 61 कसरी धान्छ, 61.96% कसरी धान्न सक्छ? अनि अर्को कुरा, आज वृद्धको सङ्ख्या 10.21% छ, जसमध्ये चाहे यो त 60 भन्दा माथिका भए, त्यसमध्ये 68 भन्दा माथिकोलाई मात्र अहिले सुरक्षा भत्ता दिइरहेछ भने कति 5% दिँदै होला। 5-7% सुरक्षा भत्ता दिन अहिले सकिएला, तर अबको 10-12 वर्ष पछाडि त 15-59 वर्ष उमेरसम्मको 61.96 छ भनेपछि त्यहाँ त वृद्ध हुनेको सङ्ख्या त धेरै हुन्छ। भनेपछि त्यसलाई कसरी सरकारले दीर्घकालसम्म सुरक्षा भत्ता दिन सक्छ, सामाजिक सुरक्षा भत्ता दिन सक्छ, यो पनि अर्को समस्या छ, यसको बारेमा पनि सरकारले सोच्नुपर्ने हुन्छ भन्ने मलाई लाग्दछ। त्यस्तै अर्को, अहिले धेरैजसो घरहरू आफ्नो बास स्थान बसोबासको लागि मात्र प्रयोग गरेको पाइएको छ तथ्याङ्कको आधारमा, होइन। व्यापारका लागि प्रयोग गर्ने भनेका नेपालमा 3.1% घरहरू मात्र व्यापार व्यवसायको लागि प्रयोग भएको पाएको छ, नत्र होइन भने आवासीय घरै धेरै पाइएको छ अहिलेको तथ्याङ्क अनुसार। अब खानेपानीमा जाउँ, खानेपानीमा नेपालले एकदम राम्रो विकास गरेको पाइन्छ तथ्याङ्क अनुसार। 57%ले धाराको पानी प्रयोग गरिरहेछन्, होइन, जस आफ्नै नजिकैको धाराको पानी। 29.8% ट्युबवेलमा अझै ट्युबवेलको पानी खाँदैछन् भने खोला नदीको पानी खाने 0.4% छ। अब नेपाल सरकारले यो ट्युबवेललाई त अलिक आर्सेनिक रहित बनाउनतिर लाग्नुपर्छ। धाराको पानी खानेलाई 57 छ भने अलिकति बढाउन सकिन्छ, र खोला र नदीको पानी खानेलाई चाहिँ रोक्न सक्यो भने खाने पानीमा नेपालको पहुँच पुगेकै मानिनेछ भन्ने मैले बुझेको छु। नेपालले त्यसमा पनि ख्याल गर्नुपर्छ। अब आज म तपाईँहरूलाई मेरो पोडकास्टमा चाहिँ नेपालको तथ्याङ्क, जुन 2078 सालको जनगणना साथै आर्थिक तथ्याङ्क छ, त्यसको बेसमा चाहिँ अब कस्तो प्लान नेपालले गर्नुपर्छ भन्ने कुरा छ। सायद यो मैले भनेको कुरा तपाईँहरू सुन्नुहुँदैछ भने यो तपाईँहरूलाई धेरै चिजमा काम लाग्न सक्छ, तपाईँहरूको लोकसेवाको तयारीमा काम लाग्न सक्छ, तपाईँले कुनै एनालाइसिस गर्नुहुँदैछ भने त्यसमा पनि काम लाग्न सक्छ, तपाईँ एउटा सामाजिक कार्यमा लाग्नुभएको छ भने यो तथ्याङ्कलाई टेकेर तपाईँ यदि मेयर हुनुहुन्छ, वडाध्यक्ष हुनुहुन्छ भने तपाईँलाई पनि काम लाग्छ भनेर मैले यसलाई सहज र सरल बनाउने प्रयत्न गरेको छु। नेपालमा बत्ती बिजुलीको प्रयोग बत्तीको लागि 92.2% प्रयोग गरेको पाएको छ, जुन एकदमै राम्रो हो, किनभने हामी बिजुलीमा भर परेका छौँ। आजभन्दा पहिले 18.3% मट्टी तेलको प्रयोग गर्छ 2068 सालमा भने, अहिले मट्टी तेलको प्रयोग गर्ने पर्सेन्ट 0.6% आएको छ, एकदम राम्रो हो, किनभने 2068 हामी 18.3% नेपालको घर अथवा जनसङ्ख्याले चाहिँ घरले चाहिँ मट्टी तेलको प्रयोग गर्थ्यो भने अहिले 0.6% परिवार मात्र मट्टी तेलमा को मट्टी तेलको बाट बत्ती बाल्छ। भनेपछि हाम्रो बिजुलीमा हाम्रो 92.2% पहुँच पुग्नु एकदम राम्रो छ। अब खाना पकाउन आजभोलि ग्यासको हाहाकार हामीले पाएका छौँ, तर नेपालको तथ्याङ्कमा हेर्ने हो भने 51%ले अझै काठ दाउराको प्रयोग गरेको पाइएको छ। होला यो पहाडी भूभागहरूमा भएको ठाउँमा हुनसक्छ, यो राम्रो पनि हो, किनभने हामी ग्यासमा परनिर्भर पर्नु पर्थ्यो भने आफ्नै स्रोत र साधनको प्रयोग गरेर काठ दाउरा प्रयोग गर्नु राम्रो हो, तर त्यस सँगसँगै निक्लिने ग्यास अथवा हाम्रो शरीरलाई हानि गर्ने चिजहरूबाट बच्नको लागि चाहिँ केही नयाँ तरिकालाई अपनाउनु पर्ने हुन्छ। तर नेपाल सरकारले जति भन्यो भने विद्युतमा खाना पकाउनको लागि अहिले 0.5% मात्र युज हुँदैछ, 0.5% परिवारले मात्र विद्युतको प्रयोग गरिरहेछ खाना पकाउनको लागि। भनेपछि नेपालले के गर्न सक्छ, कुनै पनि देशलाई अहिले भर्खर एग्रिमेन्ट इन्डियासँग गर्न खोज्दै थियो, होइन, 10 वर्ष पछाडि कति मेगावट बेच्ने भन्ने कुराहरूमा छलफल भइरहेछ। भनेपछि नेपालले के गर्न सक्छ भन्दाखेरि यो जुन 0.5% विद्युत मात्र खाना पकाउनको लागि प्रयोग गरिरहेछन् इन्डक्सन चुलोलाई चाहिँ यदि सहज बनाउन सकेमा चाहिँ के हुन्छ भन्दाखेरि यो 51% काठ दाउरालाई चाहिँ हामी रिप्लेस गर्न नसकौँला, तर ग्यासमा 44.3% जुन चाहिँ ग्यासबाट खाना पकाउँछन् उनीहरूलाई हामीले विद्युतमा कन्भर्ट गर्न सक्छौँ, होइन। 0.5% मात्र विद्युत छ, अर्को वर्ष चाहिँ यसलाई हामी अर्को वर्ष भन्दा नि अबको 10 वर्षमा चाहिँ हामीले यसलाई विकास गरेर करिब 40-30 लग्यो भने पनि हामी ग्यासमा गइरहेको हाम्रो आर्थिक भारबाट हामी बच्न सक्छौँ, हाम्रै विद्युत बालेर, होइन, हाम्रो विदेशी नै पैसाहरूलाई हामी जोगाउन सक्छौँ भन्ने मलाई लाग्छ। बायोग्यासमा 1.2% युज भइरहेको पाएको छ, त्यो राम्रो हो। अब आफ्नै घरको कुरा गरौँ, नेपालीहरू प्रायः जस्तो आफ्नै घरमा बसेको तथ्याङ्कले देखाएको छ, 86% आफ्नै घर बनाएर बसेको पाएको छ भने 12.8% मात्र भाडामा बस्छन्। अहिलेको तथ्याङ्कले भाडामा बस्नेको सङ्ख्या पर्सेन्ट 12.8 देखाएको छ, आफ्नै घर लिने चलन नेपालमा छ। अब अर्कोचोटि कस्तो आउँछ तथ्याङ्कलाई हेर्नुपर्छ, होइन। अब नेपालीहरू धेरै घरमा बस्छन् भने उनीहरूले घरबाट उठेको पैसालाई चाहिँ हामीले करलाई कसरी लिएर उनीहरूलाई कस्तो सुविधा दिने भन्ने कुरा चाहिँ नेपाल सरकारले लिन सक्छ। अब इन्टरनेट अहिले नेपालमा इन्टरनेटको सुविधा धेरै ठाउँमा पुगेको मानिन्छ, तर तथ्याङ्कले यो 2078 तथ्याङ्कले के भन्छ भन्दाखेरि 37.72% इन्टरनेटको प्रयोग पुगिसकेको मान्छ। करिब 37.72 भनेको कहिले 40% पुगिसकेको छ। अब यो इन्टरनेटको सही सदुपयोग गराउन सक्यो, इन्टरनेटलाई चाहिँ शिक्षाको लागि, इन्टरनेटलाई चाहिँ सामाजिक जनचेतनाको लागि, अनि हाम्रो समाजमा रहेको रूढिवादीको विरुद्धको लागि, जनचेतनाको लागि प्रयोग गर्न सकियो भने यसले चाहिँ ठुलो परिवर्तन गर्छ। तर आजभोलि इन्टरनेट चाहिँ मात्र एउटा टिकटक चलाउन, फेसबुक चलाउन, युट्युबमा आफ्नो अमूल्य समय खेर मात्र फाल्नको लागि यदि इन्टरनेटको प्रयोग गर्ने हो भने चाहिँ यसले एकदम नराम्रो असर देशमा पार्छ। यसबारे पनि नेपाल सरकार र सम्बन्धित निकायले ध्यान दिनुपर्ने मैले देखेको छु। शौचालय, पहिले एउटा टेलिफिल्महरू बन्थे क्या, शौचालय नभएको कारणले गर्दा छोरी नदिएको हुन्थे, तर अहिले नेपालमा राम्रो एउटा डाटा देखाएको छ, 95.5% चाहिँ शौचालय आफ्नै भएको देखाएको छ, होइन। अब अहिलेसम्म नपुगेको भनेको 4.5% मात्र नपुगेको छ। जब 2068 38.2%मा शौचालय पुगेको थिएन भनेपछि यो 10 वर्षमा 38.2% गरेर 4.5% मात्र शौचालय पुगेको छैन। यो भनेको नेपाल शौचालयमा राम्रो छ, शौचालय बनिरहेछ, जनचेतनाको विकास भइरहेछ भने बुझिन्छ। उद्योग र घरेलु उद्योग, नेपाली घरेलु उद्योग भन्छ, घरेलु उद्योगमा 21.9% घरेलु उद्योग सञ्चालन भएका पाइन्छ। व्यापार र व्यवसायमा लाग्ने 45.5% छन् र सेवा अरू अन्य सेवा गर्ने 11% छन्। भनेपछि केही रूपमा नेपालमा व्यवसायहरू पनि र व्यापार व्यवसाय र घरेलु उद्योग पनि फस्टाइरहेको छ। मात्र अब त्यसलाई कसरी चाहिँ सरकारले चाहिँ ऊर्जावान बनाउने, उनीहरूलाई मोटिभेट गर्ने र उनीहरूलाई स्रोत र साधन दिने, कस्तो छोड करको दायरा कति राख्ने, के गर्ने भन्ने कुरा चाहिँ नेपाल सरकारले लिनुपर्छ। स्थानीय सरकारले पनि त्यसबारेमा सोच्दा हुन्छ। अब अर्को भनेको विदेशमा रहने नेपाली, नेपाली चाहिँ आफ्नो भविष्यको लागि चाहिँ विदेशमा जाने दर बढेकै पाइन्छ, होइन। 21,90,592 2078 तथ्याङ्क हेर्दा यति थियो, यतिजना बाहिरिएको पाएको छ। 21,22,00,000 नेपाली चाहिँ बाहिर छन्, होइन, करिब 25% होला, होइन, यो भनेको करिब 25% युवा जमात, होइन, चाहिँ बाहिर छन्। भनेपछि यो एकदम नराम्रो चिज पनि हो। अब उनीहरूलाई कसरी स्वदेशमा ल्याउन सकिन्छ, उनीहरू विदेशमै बस्नुभन्दा, उनीहरूलाई त्यहाँ पर्मानेन्ट रेसिडेन्ट राख्नुभन्दा, ऊ सिप सिक्न जान सक्छ, कमाउन जान सक्छ, तर कमाएपछि पुनः नेपाल फर्किने किसिमको वातावरण उनीलाई बनाउन सक्नुपर्छ। परिवारमूली पहिले चाहिँ पुरुषलाई मात्र मान्थ्यो भने अहिले चाहिँ करिब परिवारमूली 31.55% महिला परिवारमूली भएको पाइएको छ। पहिले 5.82% मात्र परिवारमूली महिला थिए भने अहिले 31.55% परिवारमूली चाहिँ महिला भएको पाएको छ। र नेपालको साक्षरता दर 2068 65.9% साक्षरता दर थियो भने बढेर अहिले 76.2%, होइन, 76.2 पुगेको छ। भने चाहिँ करिब 10% 68 भन्दा 10% बढेछ, 76 करिब 80 हाराहारीमा पुग्न आँट्यो साक्षरता दर। यो भनेको राम्रो हो, होइन। पुरा जनसङ्ख्यामा जुन वृद्धको जनसङ्ख्या हेर्ने हो भने वृद्धको जनसङ्ख्या साक्षर नहुन सक्छ नि त, त्यही कारणले अहिले जे होस् नेपालको साक्षरता दर एकदम राम्रो छ। अबको 10 वर्षमा त यो 90, 92, 95 पुग्छ जस्तो मलाई लाग्छ। तर अब नेपालले साक्षरतामा मात्र ध्यान नदिएर क्वालिटी र सिपमा पनि ध्यान दिनुपर्छ। विद्यालयमा चाहिँ कसरी उनीहरूलाई सिप प्रदान गर्ने, कसरी उनीहरूमा क्वालिटी प्रदान गर्ने, कसरी उनीहरूमा चाहिँ अनुशासन संस्कारको विकास गर्न सकिन्छ भन्ने कुराहरूमा चाहिँ हामीले नेपालको शिक्षा प्रणालीले ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। र पुरुषको साक्षर प्रतिशत 83.6% भने महिलाको 69.4% छ। पहिले 57.4% थियो भने अहिले बढेर 69.4% भन्ने भएको छ। यो राम्रो, महिलाको पनि बढेको छ, तर पुरुषको तुलनामा अझै पनि महिलाको साक्षरता दर कमै छ। यसलाई बढाउनतिर ध्यान दिनुपर्छ। जस्तै बेटी पढाऊ खोइ के बचाऊ भन्ने अभियान लिएको थियो नि, हो त्यस्तै अभियानहरू लिन सकिन्छ। घरैसी काम, अहिले पनि घरैसी काम गर्ने प्रतिशत 61.8% छ र धेरै, र वित्तीय संस्थामा 32.7% र सरकारीमा 3.9% भनेपछि अहिले चाहिँ पनि निष्क्रिय जनसङ्ख्या नेपालमा धेरै छ। 61.8% चाहिँ अझै पनि घरायसी काममै अल्झिरहेछन् मान्छे। यो घरायसी काम विदेशीलाई नै सबैलाई नेपालमा फर्काउनुपर्छ भन्ने छैन, यो घरायसी काम गर्नेलाई पनि जनशक्तिलाई पनि नेपाली सही ठाउँमा प्रयोग गर्न सक्यो भने के हुनसक्छ भन्ने मलाई लाग्दछ। काम नगर्ने मध्ये धेरै विद्यार्थी छन्, 46.9% चाहिँ काम नगर्ने भन्ने विद्यार्थी छन्। उनीहरू कुनै न कुनै रूपमा पढिरहेको कारणले विद्यार्थी काम गरेको पाएको छैन र 21.29% त घरधन्दामै व्यस्त छन् होइन, घरधन्दामै 21.9% र 46.9 यसरी हेर्दाखेरि करिब 65% चाहिँ मान्छे काम नगरी बसिरहेछ। मान्छे यसरी 65% कति 70% चाहिँ काम नगरी बस्नु भनेको नराम्रो होइन। विद्यार्थीलाई पनि नेपालले कस्तो गर्न सक्छ भन्दाखेरि उसलाई शिक्षा सिप सँगसँगै रोजगार होइन उसले केही न केही काम गर्ने अवस्थाहरूको विकास गर्न सक्छ भन्ने मलाई लाग्छ। र यो थियो जनगणनाको विशेषमा केही। अब जनगणनामा अहिलेको हेर्ने हो भने कुन जातिको कस्तो बाहुल्यता छ भन्दाखेरि 16.45% छेत्री छन्, जब 16.60 थियो 2068 भनेको छेत्रीको जनसङ्ख्या पनि घटेको पाएको छ। ब्राह्मणको 21.29% छ, पहिले 12 कि कति थियो त्यो पनि घटेको छ। मगरको 6.9% छ र 6.2 थारू छ, यसरी नै बढेको यस्तो छ। भनेपछि नेपाल चाहिँ एउटा डिफ्रेन्ट क्लस्टरहरूले बनेको छ होइन, धेरै जनसङ्ख्या ब्राह्मण छेत्री मगर थारूहरूको भएको कारणले गर्दा कुनै पनि एउटा सम्प्रदायले अर्को सम्प्रदायलाई यहाँ सम्मान गर्नुपर्छ होइन, मै मात्र हुँ भन्न पाइँदैन र रेस्पेक्ट गर्नुपर्छ। यहाँ एउटा कस्तो खालको सोच छ भन्दाखेरि यो ब्राह्मण छेत्री चाहिँ बाहिरबाट आएका हुन् भन्ने एउटा मानसिकता छ, र अनि कोही कोहीले चाहिँ यो के अरे राई लिम्बू जुन हाम्रो किराँती दाजुभाइ हुनुहुन्छ उहाँहरू चाहिँ मङ्गलबाट आएको भन्ने कुरा छ। यसमा हामी अल्झिनु हुँदैन, हामीले चाहिँ एकतामा ध्यान दिनुपर्छ, किनभने अहिले यहाँ 16.45% छेत्री छन् टोटल पपुलेसन, 11.25 ब्राह्मण छन् होइन। भनेपछि यदि यो ठुलो जनसङ्ख्या रहेकोलाई चाहिँ हामीले चाहिँ तिमीहरू के होइन भन्यौँ भने भोलि नेपाल निष्क्रिय हुनसक्छ होइन, ठुलो जमात छ नि त। अनि त्योपछि यो ठुलो जमातले छेत्रीमा आउनु हामी ठुलो जमात छ तिमीहरू के होइन भनेर सानो थोरै जनसङ्ख्या भएका जनजाति आदिवासीहरूलाई चाहिँ हेपेमा पनि त्यसले चाहिँ ठुलो क्रान्ति ल्याउन सक्छ, त्यसले चाहिँ सकारात्मक सोच जाँदैन भन्ने मलाई लाग्छ। नेपालमा धर्म हेर्ने हुँदा नेपालमा चाहिँ नेपालकै भूमिबाट निस्केका धर्महरूले चाहिँ राम्रो छ, 81.19% हिन्दू छ होइन, 8.21 बौद्ध धर्म मान्ने पाइएको छ, इस्लाम धर्म मान्ने अलिक बढेको पाएको छ 5.09% पाएको छ, किराँत धर्म राम्रो छ अहिले 3.17 किराँत धर्म मान्ने पाएको छ भने 1.7 छ क्रिस्चियन पाएको छ, यसरी टप 5 भएको छ। त्यो भएर नेपाललाई चाहिँ सकभर धार्मिक स्वतन्त्रतालाई राख्दै नेपालका साझा धर्म हिन्दू बौद्ध होइन किराँत अनि प्राकृतिक धर्महरूलाई चाहिँ सम्मान गर्दै एकदम सम्मान गर्नुपर्छ किनभने यहाँको धर्म हो। र त्यस्तै पहिलेदेखि नै यहाँ रहँदै आएका इस्लाम क्रिस्चियन अन्य धर्म जुन अरू धर्म छन् उसलाई पनि हामीले सम्मानका साथ सम्मानसहित रहने वातावरण र हामीले दिनुपर्छ, एउटा भाइचारको सम्बन्ध हामीले राख्न सक्नुपर्छ भन्ने मलाई लाग्छ। यो थियो नेपालको जनगणनाको तत्कालीन डाटा र त्यसमा नेपाल सरकारले के गर्नुपर्छ भन्ने छ। र नेपालमा हिन्दू र बौद्धको जनसङ्ख्या र किराँतको धेर भएको कारणले गर्दा चाहिँ नेपालले के गर्न सक्दैन, नेपाललाई हिन्दू बौद्ध अथवा किराँत को बेसमा चाहिँ यसलाई चाहिँ ब्रान्डिङ गरेर विश्वभरि छरिएका बौद्धहरूलाई नेपालमा भ्रमणको रूपमा बोलाउन सकिन्छ, हिन्दूहरूलाई बोलाउन सकिन्छ होइन, किराँत संस्कृतिको विकास गरेर चाहिँ किराँत संस्कृतिलाई चाहिँ उत्थान गर्नको लागि युनिभर्सिटीहरू खोलेर किराँती सभ्यताको विकास गर्न सकिन्छ भन्ने मलाई लाग्छ। यति भन्दै आजको यस पोडकास्ट ओम सरी भवन्तु सुखिनबाट म बिदा हुन चाहन्छु। मेरो पोडकास्ट सुनिदिनु भएकोमा र सुन्नु हुँदै हुने सम्पूर्णलाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु। हस्त, जय चन्द्र सूर्य, कृष्ण सदा सहायते, हरि ओम।